समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, हरेक वर्ष झैं यो वर्ष पनि विश्वभरका नेताहरूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रम शुरू भएको छ। यो वर्ष कोविड 19 को महामारीले गर्दा अधिकांश देशका सरकार एवं राष्ट्र प्रमुखले भर्चुअल माध्यमबाटै महासभालाई सम्बोधन गरिरहनु भएको छ। सदाझै आफ्ना देशका प्रतिनिधिमण्डल लिएर न्यूयोर्क थाउने प्रचलनमा यस वर्ष रोक लागेको छ। यद्यपि आफ्ना धारणा र दृष्टिकोण राख्न भने भिडियो कन्फरेन्स जस्तो प्रविधिको सहारा लिएको छ। संचार र सूचना प्रविधिको प्रचुर विकासका कारण यसरी सम्मेलनमा भर्चुअल सहभागिताको महत्व बढ़ेको देखिन्छ। नेपालका तर्फबाट महासभामा सहभागिता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गैराती राष्ट्रसंघको 75 महासभालाई सम्बोधन गर्नुभएको छ। महासभामा नेपालले राखेको धारणा र विश्व मामिलामा नेपालको दृष्टिकोण प्रष्ट पार्ने गरी गरिएको प्रधानमन्त्रीको सम्बोधनमा अन्तर्निहित विषयमा केन्द्रित रहेर आजको अन्तर्संवादमा हामी परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप गेवालीसँग कुराकानी गर्दैछौ। मन्त्री गेवाली यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्संवादमा।
धन्यवाद, नमस्कार।
अब मन्त्रीज्यू, सदाको वर्ष भन्दा यो वर्ष राष्ट्रसंघको महासभा पनि अलिक पृथक रूपमा नै आयोजना भइरहेको छ। अधिकांश सरकार प्रमुख राष्ट्र प्रमुखहरूले भर्चुअल माध्यमबाट नै सम्मेलनलाई सम्बोधन गरिरहनु भएको छ। अब माध्यम जे जस्तो भए पनि नेपालले व्यक्त गरेका आफ्ना धारणाहरू अन्तर्राष्ट्रिय मञ्च समक्ष पुर्याउन खोजेका सन्देशहरूको प्रभावकारितामा त यो प्रविधिले त खासै त्यस्तो नकारात्मक त केही असर त पार्दैन। कतिको प्रभावकारी देखिएको छ यसपालिको महासभा, यसपालिको यो सम्मेलन कतिको प्रभावकारी रहेको मान्न सकिन्छ?
निश्चय नै संयुक्त राष्ट्रसंघको 75 महासभा जुन हिसाबले आयोजना भएको छ यो एकदम असामान्य अवस्था हो। आफ्नो 75 वर्षको इतिहासमा पहिलोचोटि संयुक्त राष्ट्रसंघले भर्चुअल विधिबाट महासभा र यसका अनेकौं साइड लाइन बैठकहरू सम्पन्न गर्दैछ। वास्तवमा यो वर्ष संयुक्त राष्ट्रसंघको 75 वार्षिकोत्सव निकै धुमधामका साथ मनाउने, संयुक्त राष्ट्रसंघको यो 75 वर्ष लामो इतिहासको एकदम गम्भीरतापूर्वक र गहिराईका साथ विवेचना गर्ने र अगाडिको बाटो तय गर्ने सन्दर्भमा केही विशेष कार्यक्रमहरूको पनि परिकल्पना गरिएको थियो, आयोजना पनि गरिएको थियो। तर कोविड महामारीको असामान्य अवस्थाले वास्तवमा ती कार्यक्रमहरू, ती भव्य रूपले आयोजना गरिएका समारोहहरू सम्पन्न हुन सकेनन् र प्राय सबैजसो राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूले आफ्नो देशबाटै भर्चुअल्ली त्यो बैठकमा भाग लिनुभयो। अरू साइड लाइन बैठकहरू पनि त्यसै गरी नै आयोजना हुनेछन्। त्यसो भएको हुनाले अब विधिको हिसाबले त्यहाँ सशरीर उपस्थित हुँदा राष्ट्राध्यक्षहरू सरकार प्रमुखहरूको बीचमा अनेकौं साइड लाइन बैठकहरू हुन्थे, विचारहरू आदान प्रदान हुन पाउँथे र वास्तवमा संयुक्त राष्ट्रसंघको महासभा चाहिँ आफैमा एउटा ठुलो मेला जस्तो, उत्सव जस्तो पनि हुन्थ्यो र हाम्रो जस्तो देशहरूका लागि एकैचोटि एक हप्ताको बीचमा चाहिँ बिसौँ मित्र राष्ट्रका प्रतिनिधिहरूसँग चाहिँ सम्पर्क विस्तार गर्ने एउटा महत्त्वपूर्ण माध्यम हुन्थ्यो। ती कुराहरू त निश्चय नै अवरुद्ध भएका छन् तर संयुक्त राष्ट्रसङ्घप्रतिको प्रतिबद्धता र यसले खेल्नुपर्ने भूमिकाको बारेमा भने र त्यसले दिने सन्देशको बारेमा भने त्यसले कुनै प्रभाव पारेको छैन, पार्न सक्ने कुरा पनि भएन।
हजुर, अब यो भर्चुअल सम्बोधन गरिरहँदाखेरि मन्त्रीज्यूले संकेत गरे जस्तो साइड लाइनका ती बैठकहरू चाहिँ अलिकति संकुचित नै भए भन्नु पर्यो नि, होइन? साइड लाइन बैठक कसरी?
साइड लाइन बैठक त एक किसिमले हुने नै भएन, कोही पनि त्यहाँ जान पाउनु नै भएन, जानु भएको छैन। अब त्यहाँ रहनुभएका हाम्रा स्थायी प्रतिनिधिहरू, राजदूतहरूले गर्ने नियमित भेटघाटहरू बाहेक, जस्तो अमेरिकाका राष्ट्रपतिजीले त्यहाँ आउनुभएका राष्ट्राध्यक्ष सरकार प्रमुखहरूको सम्मानमा स्वागत समारोह राख्नुहुन्थ्यो, रात्रिभोज राख्नुहुन्थ्यो, त्यहाँ अनेकौँ भेटघाटहरू हुन्थे र अन्य जे जति खालका चाहिँ साइड लाइन मिटिङहरू हुन्थे, विभिन्न देशहरूले आफ्ना ग्रुपहरूको नेतृत्व गरेर विभिन्न मिटिङहरू राख्थे, आफूलाई आफ्नो मुलुकले अगाडि सारेका एजेन्डाहरूलाई चाहिँ त्यहाँ प्रदर्शित गर्ने कामहरू हुन्थ्यो, होइन? यी सबै कामहरू चाहिँ अवरुद्ध भए। तर एउटा कुरा चाहिँ के, यो प्रतिकूल स्थितिले एउटा कुरा भने पोजिटिभली के कुरालाई पुष्टि गर्यो भनेदेखि संयुक्त राष्ट्र संघ जे उद्देश्यका साथ गठन भयो 75 वर्ष अगाडि दोस्रो विश्वयुद्धको एक किसिमले खरानीमा खरानीको जगमाथि उभिएर संयुक्त राष्ट्र संघ चाहिँ खडा भएको हो। युद्धले ध्वस्त पारेको अवस्थाभित्र संसारलाई एउटा नयाँ सन्देश दिने र विश्वमा भाइचारा साझेदारी र सहकार्यको एउटा नयाँ परिकल्पनाका साथ संयुक्त राष्ट्र संघ गठन भएको हो। आज 75 वर्षपछि सिङ्गो विश्व त्यस्तै खालको एउटा नयाँ चुनौतीका सामु छ। दोस्रो विश्वयुद्धमा प्रयोग गरिएका हतियारहरू देखिने खालका थिए, ती आम विनाशकारी थिए। अब अहिले हामी लडिरहेको कोभिडको महामारी अथवा कोभिडको भाइरस अदृश्य छ र यसले एकैसाथ संसारलाई संसारका प्रत्येक कुनालाई यसले असर पारिरहेको छ। यस्तो बेलामा चाहिँ संयुक्त राष्ट्रसँगको जे स्पिरिट हो कि संसारका सामु उपस्थित चुनौतीहरूको सामना हामी एक्लै गर्न सक्दैनौँ, त्यस भएर विश्वलाई एउटा चाहिँ साझा थलो मानेर र सबै नागरिकहरूलाई संसारका सबै नागरिकहरूलाई चाहिँ एउटा बन्धु मानेर हामी चाहिँ सहकार्यका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरालाई भने यो भर्चुअल भए पनि त्यसले चाहिँ संयुक्त राष्ट्रको स्पिरिटलाई थप पुष्टि गर्ने काम चाहिँ गरेको छ।
अब सामान्य प्रधानमन्त्रीज्यूले गर्नुभएको सम्बोधनमा उठान भएका विषयहरू कतिपय एउटा समग्र मानव कल्याणको पक्षमा चाहिँ बढी लक्षित पनि देखिन्छ। दिगो विकास लक्ष्यको कुरा होस्, गरिबी निवारणका विषयहरू होस्, द्वन्द्व समाधानका कुराहरू हुन्, विश्वमा शान्ति स्थापना गर्ने हाम्रो नियमित योगदानका कुराहरू हुन्। यी कुराहरू सम्बोधनका यी विषयवस्तु हेर्दाखेरि हामीले यो पटक उठान गरेका विषयवस्तुहरू वर्तमान विश्वका जल्दाबल्दा विषयहरूसँग कतिको एकाकार भएको र कतिको सान्दर्भिक रहेको भन्न सकिन्छ?
एकदमै सामान्य प्रधानमन्त्रीको सम्बोधनमा अहिलेका सबै प्रमुख चुनौतीहरूलाई अलिकति गम्भीरतापूर्वक उठाइएको छ र मलाई लाग्छ यो आवाज खालि नेपालको मात्रै होइन, नेपाल जस्ता सबै विकासशील देशहरूको साझा आवाज हो, शान्तिका पक्षधरहरूको सबैको साझा आवाज हो भन्ने म ठान्दछु। प्रधानमन्त्रीले मुख्यतया पाँचवटा कुरालाई बढी फोकस गर्नुभएको छ। पहिलो यही कोरोना महामारीकै बारेमा उहाँ केन्द्रित हुनुभएको छ। यसले जुन एउटा असामान्य चुनौती हाम्रा सामु खडा गरेको छ यसका लागि उहाँले सहकार्यमा जोड दिनुभएको छ। यो चुनौती एक्लै कुनै देशले सामना गर्न सक्दैन, हामीले देख्यौँ। अब आरोप प्रत्यारोपहरू पनि चलिरहेका छन्, भाइरस कहाँबाट उत्पन्न भयो, कसले के गर्यो, कसको रोल कस्तो रह्यो भन्ने बारेमा, तर जस्तो सुकै दृष्टिकोण भए पनि यसको विरुद्ध मिलेर लड्नुको अर्को कुनै विकल्प छैन। त्यस कारणले त्यसको सहकारीमा जोड दिनुभएको छ र त्यो त्यसभित्र पनि अझै मुख्य जोड चाहिँ जब भ्याक्सिन उत्पादन हुनेछ त्यो भ्याक्सिनको सहज र सुलभ पहुँच विकासशील देशहरूलाई चाहिँ जरुरी छ, यसमा चाहिँ संयुक्त राष्ट्रसङ्घले निर्णायक रोल खेल्नुपर्छ भन्ने कुरालाई चाहिँ पहिलो उहाँले जोड दिनुभएको छ। दोस्रो जोड दिगो विकास लक्ष्य 2030 सम्बन्धित छ। त्यसै पनि यो संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा हामीले तय गरेको एउटा चाहिँ अलिकति महत्वाकांक्षी कार्यक्रम हो, तर महत्वाकांक्षी भए पनि अत्यन्त आवश्यक कार्यक्रम हो, जसले जुन कार्यान्वयन हुँदाखेरि चाहिँ विश्व मानवताले एउटा ठुलो फड्को मार्छ, मानव समुदायले ठुलो फड्को मार्छ र हामीले खोजेको चाहिँ समग्र विकास, चाहे त्यो भौतिक विकास होस्, चाहे त्यो मानवीय विकास होस्, चाहे शान्तिसँग जोडिएका प्रश्नहरू हुन्, चाहे वातावरण रक्षासँग जोडिएका प्रश्नहरू हुन्, लैङ्गिक प्रश्नहरू हुन्, ती सबै कुराहरूलाई सम्बोधन गर्ने गरी तयार गरिएको दिगो विकास लक्ष्य माथि यो कोभिडको महामारीले गम्भीर धक्का पुर्याएको छ र धेरै देशहरूलाई चाहिँ दिगो विकास लक्ष्य पुरा गर्नको लागि निकै हम्मे हम्मे पर्ने देखिन्छ। हामी आफै पनि, नेपाल स्वयं पनि जसले ती सबै लक्ष्यहरूलाई आफ्ना आन्तरिक नीतिहरूमा कार्यक्रमहरूमा समाहित गरेर त्यसलाई राष्ट्रिय कार्यक्रम बनाएको छ र हामीले 2022 यो विकासशील देशमा स्तर उन्नत हुने र 2030 मध्यम आय भएको मुलुकमा पुग्दै एसडिजी पुरा गर्ने जुन लक्ष्य राखेका थियौँ हामीलाई पनि त्यसले एउटा ठुलो धक्का पुर्याएको अवस्था छ। त्यस्तो बेलामा प्रधानमन्त्रीको जोड चाहिँ यो जुन बदलिएको अवस्थालाई ध्यानमा राखेर र खास गरेर विकासशील देशहरूको चासोलाई चाहिँ सम्बोधन गर्ने गरी लगानी, बहुपक्षीय सहयोगहरू देखि लिएर यावत कुराहरूको सहयोग चाहिँ त्यतातिर फोकस गर्नुपर्छ, अन्यथा चाहिँ यी देशहरू पछाडि पर्छन् र संयुक्त राष्ट्रसङ्घको जुन आह्वान छ कोही पनि पछाडि नबढुन् भन्ने कुरा त्यो चाहिँ कार्यान्वयन हुन सक्दैन। दोस्रो विषय यस उहाँले यसमा जोड दिनुभएको छ। त्यसो उहाँले विधिमाथि आधारित विश्व प्रणालीमा जोड दिनुभएको छ। अहिले विधिहरू टुक्न थालेका छन्, जोसँग शक्ति छ उसले चाहिँ शक्तिको प्रयोग गर्ने, ठाउँ ठाउँमा मानव अधिकारका उल्लङ्घनका घटनाहरू घट्ने, विभिन्न समुदायहरू प्रताडित हुने, भनौँ न व्यापारमा पनि आफ्नो देश पहिलो भन्ने हिसाबले चाहिँ विश्वव्यापीकरणका मूल्य मान्यता विपरीत संरक्षणवादी नीतिहरू अवलम्बन गर्ने यो खालको कुरा छ। त्यसमा चाहिँ उहाँले विधिमाथि आधारित विश्व प्रणालीको पक्षमा जोड दिनुभएको छ। स्वाभाविक रूपले जलवायु परिवर्तन नेपालको एउटा अर्को अत्यन्त महत्त्वपूर्ण विषय हो, ती विषयमा उहाँले जोड दिनुभएको छ र जलवायु परिवर्तनलाई गम्भीरता साथ लिइएन र त्यसमा चाहिँ देखिने गरी कदम चालिएन भनेदेखि चाहिँ नेपाल जस्ता पर्वतीय मुलुकहरू र अनेकौँ टापु मुलुकहरूको चाहिँ अस्तित्व नै जोखिममा पर्ने भएको हुनाले अब ढिलो भइसक्यो, यसमा चाहिँ प्रभावकारी कदम चालौँ भन्ने कुरा जोड दिनुभएको छ। र यस सन्दर्भमा नेपालले गरेका प्रयासहरू लिङ्ग विकास लक्ष्य प्राप्तिमा, लैङ्गिक समानता को पक्षमा, मौलिक अधिकारको कार्यान्वयनको पक्षमा नेपालले गरेका प्रयासहरूको शोकेस पनि प्रधानमन्त्रीले गर्नुभएको छ।
अब अन्य विषयहरू पनि उठान भएका छन्, जस्तो अब रक्षामा जति विश्वले खर्च गरिरहेको छ अहिलेको स्थितिमा चाहिँ नागरिकहरूको चाहिँ गरिबी, भोक र अन्य मानवीय सेवामा बढी खर्च गर्नु पर्यो र विशेष गरी कोविड 19 को यो विश्वव्यापी जुन महामारी फैलिएको छ यसमा चाहिँ एउटा सहकार्यको लागि जसरी प्रयासहरू भएका छन्, अब संयुक्त राष्ट्र संघ र त्यो अन्तर्गतका निकाय विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर अहिले विश्वमा निकै टीका टिप्पणी छन्। शक्ति राष्ट्र अमेरिका कतिपय मामिलामा ऊ सन्तुष्ट छैन, त्यसले गर्दाखेरि जुन किसिमको अपेक्षा विश्वका आम मानिसहरूले यो कोरोना विरूद्ध संघर्ष गर्नको लागि जुन भ्याक्सिन प्राप्त गर्ने अथवा अन्य सुरक्षाका उपायहरू, स्वास्थ्यका सुविधाहरू जुन प्राप्त गर्ने विषय छ, यो नै अहिलेको चाहिँ सम्पूर्ण राष्ट्रहरूको चाहिँ चिन्ता र चासोको यो विषय हो। अब यसमा कस्तो किसिमको निष्कर्ष निस्किन सक्ला यो महासम्मेलनले, के विभाजित भएको विश्वलाई फेरि एकत्रित गरेर मानव कल्याणको क्षेत्रमा र स्वास्थ्य सुरक्षाको क्षेत्रमा चाहिँ ऐक्यबद्धता जनाउन सम्भव होला यसपालिको यो महासभाबाट?
अब यसरीको महासभाको संयुक्त राष्ट्रको मूल नारा छ हामीले खोजेको विश्व र हाम्रो आवश्यकताको चाहिँ संयुक्त राष्ट्र भनेर, अथवा हामी कस्तो भविष्यतिर अगाडि बढ्न चाहन्छौँ र त्यसमा युएनको रोल के हुन्छ भन्ने कुरा चाहिँ यसको मेन थिम नै भएको कारणले गर्दाखेरि मलाई लाग्छ यसको बारेमा पर्याप्त बहसहरू हुनेछन्। यहाँले अघि यो शस्त्रास्त्रको होडबाजीको बारेमा एउटा विषय उठाउनु भएको छ, सामान्य प्रधानजीले यो विषयलाई अत्यन्त गम्भीरताका साथ उठाउनु भएको छ, उहाँलाई म कोट पनि गर्न चाहन्छु। जस्तो उहाँले भन्नुभएको छ, सन् 2019 विश्वको कुल सैनिक खर्च 1.9 trillion US dollars अर्थात् करिब करिब 2 trillion US dollars पुगेको छ, जो नेपाल जस्ता देशहरू 20 औं देशहरूको चाहिँ कुल ग्रास उत्पादनभन्दा बढी हो। त त्यसको केही सानो अंश मात्रले पनि गरिबी, भोक र अभावमा पिर्सिएका लाखौँ मानिसलाई राहत मिल्न सक्छ। हतियारको होडबाजी, बाह्य अन्तरिक्षको सशस्त्रीकरण र साइबर युद्धका कारण मानव मात्रले ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ भन्दै उहाँले केही गम्भीर प्रश्न गर्नुभयो। जस्तो उहाँको प्रश्न छ, हामी सबैलाई थाहा छ अहिले के कुराको बढी खाँचो हो, पारमाणिक हतियार कि कोभिड-19 विरुद्धको खोप? यस्तै संसारलाई बढी मास्क चाहिएको हो कि बन्दुक? स्वास्थ्य सुरक्षाका साधनहरू चाहिएको हो कि विध्वंसात्मक हतियार? जीवन रक्षाका लागि सामाजिक क्षेत्रमा लगानी चाहिएको हो कि जीवन विनाशका लागि सैनिक खर्च? यस्ता अनेकौँ कुराहरू, गम्भीर प्रश्नहरू उठाउँदै उहाँले हामी सशक्तिकरणका पक्षमा र अहिले मानव जातिले भोगिरहेका चुनौतीहरू, आतंकवाद होस्, गरिबी होस्, भुखमरी होस्, ट्रान्सनेसनल क्राइम्सहरू हुन्, यी सबै कुराहरूको विरुद्ध चाहिँ बलियो सहकार्यको पक्षमा जोड दिनुभएको छ। अब मैले अघि पनि भने केही यस्ता प्रवृत्तिहरू देखा परेका छन् संसारमा जहाँ चाहिँ संयुक्त राष्ट्रको भूमिकालाई कमजोर गर्ने, बहुपक्षीय सहकार्यहरूलाई कमजोर गर्ने र एक्लै अगाडि बढ्न खोज्ने, मेरो देश पहिलो, मेरो हित पहिलो भन्ने खालका प्रश्नहरू देखा पर्न थालेका छन्, प्रवृत्तिहरू देखा पर्न थालेका छन्। त कतिपय भनौँ न विकसित देशहरूले जुन आफ्नो अन्तर्राष्ट्रिय दायित्व हुन्छ, आखिर उहाँहरूको विकासमा त्यसको पछाडि कहीँ न कहीँ त विकासशील देशहरूको योगदान त छ, उहाँहरूले सामान उत्पादन गर्नुभयो र विकासशील देशहरूमा बेच्नुभयो, त्यसबाट आएको मुनाफाले उहाँहरूले उत्पादन गर्नुभयो तर कच्चा पदार्थ बाहिरबाट ल्याएर यो अनेकौं कुराले नै विकसित देश विकसित भएको हो. त्यसको अवस्थामा चाहिँ उहाँहरूका केही अन्तर्राष्ट्रिय दायित्वहरू हुन्छन्, उहाँहरू आफै मात्रै विकसित भएर पुग्दैन, उहाँहरूले अरूको विकासमा पनि सहयोग गर्नुपर्ने हुन्छ. त्यस कारणले ती अन्तर्राष्ट्रिय उत्तरदायित्वहरू पनि छन्, अलिकति त्यो अन्तर्राष्ट्रिय उत्तरदायित्वहरूबाट पन्छिन खोज्ने परिवर्तनहरू निश्चय नै देखा परेका छन् पछिल्लो समय. र मैले अघि भने जस्तो विश्व व्यापारमा अहिले अलिकति तनाव देखा परेको छ, प्रविधि ले वास्तवमा मानव जातिको कल्याणमा ठूलो योगदान गर्न सक्छ तर त्यो प्रविधिमा कसले चाहिँ कन्ट्रोल गर्ने भन्ने कुराको चाहिँ प्रतिस्पर्धाले गर्दाखेरि प्रविधिको विकास नै अवरुद्ध हुने अथवा प्रविधिलाई समेत एक किसिमले भन्ने हो भने जियो पोलिटिकल एउटा चाहिँ प्रतिस्पर्धाको हतियार बनाउने यस्ता खालका प्रवृत्तिहरू पनि देखा परेका छन्। ती कुराहरू गलत छन् र त्यसका निम्ति चाहिँ एउटा बलियो अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य छ भनेर नेपालले जोड दिएको छ। त्यसमा चाहिँ नेपालको अविचलित अडान रहेको कुरा पनि म यहाँलाई बताउन चाहन्छु।
हजुर, त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप गेवालीसँग। सन्दर्भ रहेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको 75 महासभामा हिजो राति गर्नुभएको सम्बोधन र त्यसमा अन्तर्निहित विषयवस्तु, यसैलाई केलाउने प्रयासमा हामी जुटिरहेका छौं। मन्त्रीज्यू, जस्तो अब नेपालकै चासोको कुरा गर्दा कतिपय अब क्षेत्रीय मामिलाहरू छन् होइन, हाम्रो जस्तो एउटा भौगोलिक रूपमा एउटा संवेदनशील क्षेत्रमा रहेको मुलुक, दुईटा ठूला शक्तिहरूको बीचमा रहेको मुलुक, सधैँभरि एउटा कूटनैतिक सन्तुलनमा अगाडि बढ्नुपर्ने हाम्रो बाध्यता र अहिलेको पछिल्लो COVID-19 लगायतका अन्य सन्दर्भहरू हेर्दाखेरि क्षेत्रीय मामिलाहरू अथवा कतिपय द्विपक्षीय मामिलाहरू पनि कुनै कुनै सन्दर्भमा संयुक्त राष्ट्रसंघमा पुर्याउने गर्दछन् राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले, तर एउटा अलिकति अनुशासित किसिमको चाहिँ डेलिबरेशन जस्तो देखिन्छ प्रधानमन्त्रीज्यूले जुन सम्बोधन गर्नुभएको छ त्यसले कता कता हाम्रा ससाना तर दैनानुदिन हामीलाई महत्व राख्ने विषयहरू, भारत र चीनसँग सम्बन्धित चाहे ती सीमानाका कुराहरू हुन्, हिजो नाकाबन्दीको अवस्थाका कुराहरू हुन् र आगामी दिनमा हामीले गर्नुपर्ने सहकार्य र रहेका चुनौतीका विषयहरू चाहिँ त्यति धेरै आएनन् कि अथवा यो सही मञ्च होइन कि ती विषयहरू उठान गर्ने भन्ने पनि प्रश्न छ नि एकातिर।
संयुक्त राष्ट्रसङ्घ आफैमा एउटा मल्टिलेटरल अर्गनाइजेसन भएको हुनाले त्यहाँ मूलत मल्टिलेटरल इस्युहरू नै उठ्छन्, रिजनल विषयहरू क्षेत्रीय विषयहरू उठाउनको लागि हामीसँग त्यस्ता क्षेत्रीय फोरमहरू नै छन्। म यहाँलाई सन्दर्भवश जानकारी गराइहालौँ, हामीले 1997 नै संयुक्त राष्ट्रको महासभाको त्यो सन्दर्भ पारेर सार्कका परराष्ट्र मन्त्रीहरूको काउन्सिल अफ मिनिस्टर्स मिटिङ गर्ने गर्छौँ अनौपचारिक रूपमा, त्यो निरन्तर चल्दै आएको छ र हामीले म आफैले पनि 2018 र 2019 सार्कको अध्यक्षको हैसियतले चाहिँ हामीले त्यसको चेयर गऱ्यौँ न्युयोर्कमा। त्यसरी अब न्युयोर्कमा त्यो कार्यक्रम गर्न सम्भव नहुने भएको कारणले हामीले अस्ति मात्रै त्यसको चाहिँ भर्चुअल विधिबाट सार्कका काउन्सिल अफ मिनिस्टर्सको मिटिङ, इन्फर्मल मिटिङ सम्पन्न गऱ्यौँ। नेपाल बहुपक्षीयता अथवा मल्टिलेटरलिजम सँगसँगै रिजनल कोअपरेसनमा पनि एकदमै बलियो विश्वास राख्छ। हामी सार्कको संस्थापक सदस्य, हामी बिमिस्टेकको सदस्य, हामी एसियाली सहयोग सम्वाद एसियन कोअपरेसन डायलगको सदस्य, हामी साङ्घाई कोअपरेसन अर्गनाइजेसनको डायलग पार्टनर, यी अनेकौँ खालका क्षेत्रीय सहकार्यहरूमा हामी जोडिँदै आएका छौँ र त्यसप्रतिको हाम्रो विश्वास छ। किनभने सिङ्गो संसारका सामु अथवा विश्वव्यापी चुनौतीहरूको सामना गर्न युएनको नेतृत्वमा बहुपक्षीय सहकार्य र क्षेत्रीय समस्याहरूको समाधान गर्नका लागि चाहिँ क्षेत्रीय सहकार्य जरुरी छ। त्यस बाहेक अब विषय मिल्दा, भौगोलिक क्षेत्र नमिले पनि विषय मिल्दा, समस्या मिल्दा चाहिँ देशहरूका विभिन्न ग्रुपिङ्सहरू पनि छन्, जस्तो असंलग्न आन्दोलनको ग्रुप छ, नारायण मुभमेन्टको पक्षमा रहेका 120+ मुलुकहरूको त्यसमा पनि हामी सदस्य छौँ र हामी त्यसको सिद्धान्तमाथि विश्वास गर्छौँ। यो विकासशील देशहरूको ग्रुप छ, G77 इन चाइना, त्यसको पनि हामी सदस्य छौँ। हामी भूपरिवेष्टित हुनुको लागि नाताले LLDC ल्यान्ड डेभलपमेन्ट कन्ट्रीहरूको चाहिँ ग्रुपमा पनि हामी छौँ र अल्प विकसित देशहरूको ग्रुप एलडिसी ग्रुपमा पनि छौँ। ती सबै ग्रुपहरूमा रहेर हामीले भूमिका खेल्छौँ। मैले एलएलडिसी ग्रुपमा र एलडिसी ग्रुपमा सम्बोधन गरिसकेको छु वर्षहरूले नै। त्यस्तै गरी नामको सम्भवतः 29 या 30 तारिकमा चाहिँ मिटिङ हुँदैछ, हामी त्यहाँ पनि हामी सम्बोधन गर्छौँ। यस्ता ग्रुपिङहरू र क्षेत्रीय सहकार्यमा पनि हामी जोड दिन्छौँ। अब जहाँसम्म यो तपाईँले अघि उठाउनु भएको छिमेकी देशहरूसँगका सम्बन्धका विषयहरू हुन्, तिनीहरू चाहिँ नर्मल्ली यस्ता मञ्चहरूमा उठाइँदैन। तर पनि एउटा कुरा प्रधानमन्त्रीले सङ्केत गर्नुभएको छ कि हामी क्षेत्रीय शान्ति चाहन्छौँ, स्थायित्व चाहन्छौँ। यी देशहरूको बिचमा कहीँ कतै समस्याहरू उत्पन्न भयो भने ती समस्याहरूको शान्तिपूर्ण समाधान होस्, उहाँहरूले वार्ताबाट समस्याको समाधान गर्नुहोस् र आफ्नो ध्यान चाहिँ प्रतिस्पर्धामा होइन सहकार्यमा केन्द्रित गर्नुहोस् भनेर चाहिँ उहाँले ती कुराहरूको संकेत गर्नुभएको छ।
हजुर, अब अर्को एउटा सन्दर्भ पनि जोडिहालौँ मन्त्रीजी। जस्तो लाखौं नेपालीहरू विदेशमा छन्, अब विकासशील देशमा पुगेका नेपालीहरूको त त्यति धेरै चिन्ता नहोला, तर आप्रवासी कामदारको हैसियतले खाडी लगायतका मुलुकमा पुगेका लाखौं लाख नेपालीहरूको भविष्यको विषयमा नेपालले र अन्तर्राष्ट्रिय मञ्चले पनि यसको अनुगमन गरि नै रहेको होला। ती विषयहरू जुन विषयहरूमा चाहिँ नेपालीहरूले दुःख कष्टहरू पाएका कतिपय खबरहरू छन्, अमानवीय व्यवहार भएका कतिपय सन्दर्भहरू पनि उठेका हुन्छन्, यस्ता विषयहरूलाई कतिको प्राथमिकताका साथ नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाइरहेको छ र समस्या समाधानतर्फ हामी कतिको उन्मुख छौं यी विषयहरूमा?
यसलाई म एउटा सन्दर्भ बताऊ। गत वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको 100 वार्षिकोत्सव थियो र त्यो कार्यक्रममा चाहिँ सम्मान्य प्रधानजी स्वयं ले सम्बोधन गर्नुभयो जिनेभामा। हामी त्योभन्दा अगाडि कोलम्बो प्रोसेस भन्ने धेरै कामदारहरू विदेश पठाउने चाहिँ स्रोत मुलुकहरूको एउटा एलायन्स छ, 12 मुलुकहरू छन् त्यसमा। त्यो कोलम्बो प्रोसेसको पनि हामीले नेतृत्व गऱ्यौँ र त्यसले एउटा चाहिँ जनरल अन्डरस्ट्यान्डिङ बनायो जिसिएम। त्यसको चाहिँ ड्राफ्टिङमा नेपालको एउटा अग्रणी रोल रह्यो। त्यस हिसाबले हामीले आप्रवासी श्रमिकहरूका समस्याहरूको बारेमा चाहिँ हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा एकदम दृढतापूर्वक काम गरेका छौँ र हामीले उनीहरूको सुरक्षित आप्रवासन, एउटा सम्मानजनक काम होइन, सेफ अफ माइग्रेसन, एउटा डिसेन्ट वर्क, अनि सुरक्षित ढङ्गले उनीहरू फर्किन पाउने कुराहरू र उनीहरूको चाहिँ कार्यथलोमा उनीहरूले पाउनुपर्ने अधिकार, सुरक्षा र संरक्षणको पक्षमा चाहिँ नेपालले निरन्तर आवाजहरू उठाउँदै आइरहेको छ र यो कोभिडको प्रतिकूल अवस्थाको बिचमा पनि हामीले चाहिँ विभिन्न ढङ्गले आइएलओसँग मिलेर, आइओएमसँग मिलेर र हाम्रा चाहिँ श्रम गन्तव्य मुलुकहरूसँग मिलेर यस क्रममा सामान्य राष्ट्रपतिज्यूले आफै, सामान्य प्रधानजीले पटक पटक र मैले धेरै पटक चाहिँ मेजर श्रम गन्तव्य मुलुकका सरकारका प्रतिनिधिहरूसँग, आफ्ना समकक्षीहरूसँग हामीले कुराकानी गरेर पहिलो चरणमा उहाँहरूलाई त्यही सुरक्षित रहन राख्न, उहाँहरूलाई उपचारको व्यवस्था गर्न र दोस्रो चरणमा चाहिँ सुरक्षित ढङ्गले स्वदेश फिर्तीका लागि चाहिँ अनेकौँ पहलहरू गरेका छौँ। नेपालको एउटा गम्भीर चासो र सरोकारको विषय हो आप्रवासी श्रमिकहरूको कुरा र प्रवासी नेपालीहरूको कुरा, जसलाई हामीले चाहिँ हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका छौँ।
अन्त्यमा मन्त्रीज्यू, जस्तो नेपालले सधैँ नै एउटा भनौँ न असंलग्न तटस्थ परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ, पञ्चशीलका सिद्धान्तहरूमा आधारित, राष्ट्रसंघको बडा पत्रको सिद्धान्तहरूमा आधारित एउटा शान्तिपूर्ण तवरले हामी बाँच्न चाहन्छौँ र विश्व शान्तिका लागि पनि हामी योगदान गरिरहेका छौँ, शान्ति सेनामा पठाउने अग्रणी मुलुकको रूपमा पनि नेपाल रहेको छ। आजको दिनमा आइपुग्दा यो अवस्थामा चाहिँ नेपालको कूटनीतिक सन्तुलन, नेपालको कूटनीतिक प्रयासहरू चाहिँ कतिको सार्थक र कतिको व्यवस्थित रहेको मान्न सकिन्छ आजको दिनमा?
एकदमै हामीले एकदमै सन्तुलनका साथ हाम्रा बाह्य सम्बन्धहरूलाई अगाडि बढाइरहेका छौँ। कतिपय मान्छेहरू कसरी पनि बुझ्नु र व्याख्या गर्नुहुन्छ भने नेपालले चाहे पनि नचाहे पनि संसारमा विभिन्न राष्ट्रहरूको बिचमा प्रतिस्पर्धा त छ, त्यो प्रतिस्पर्धामा नेपालको निर्बल हुने कुरा भएन, तर अरू देशहरूको बिचमा देखा परेका प्रतिस्पर्धालाई लिएर चाहिँ नेपाललाई दोषी ठहराउनु अथवा नेपालप्रति चाहिँ कमेन्ट गर्नु, नेपालको नीतिप्रति कमेन्ट गर्नु आफैमा अनुचित कुरा हो। हाम्रो सदैव जोड विश्वमा एउटा यस्तो खालको विश्व प्रणालीको पक्षमा छ जहाँ भिन्न भिन्न राजनीतिक प्रणालीहरू, भिन्न भिन्न सांस्कृतिक र आस्थाका विषयहरू, भिन्न भिन्न खालका चाहिँ भनौँ न आइडियोलोजीहरू मिलेर बस्छन्। एउटा बहुलवादी विश्वको पक्षमा हामी छौँ, एउटै पोलिटिकल सिस्टम, एउटै चाहिँ के भन्दाखेरि शासन प्रणाली हुनुपर्छ भन्ने पनि छैन। त्यो देशका जनताको जे छनौट हुन्छ, उनीहरूले जे चाहन्छन्, त्यो कुरालाई चाहिँ अन्तर्राष्ट्रिय समुदायले मान्यता प्रदान गर्नुपर्छ। हामी त्यो खालको एउटा विविधतायुक्त र बहुलवादी विश्व संरचनामा बाँच्न चाहन्छौँ। हाम्रो सदैव मान्यता संसारमा एउटा शान्ति होस्, स्थायित्व होस्, सहकार्य होस् भन्नेमा छ, र नेपालले सदैव एउटा असंलग्न, तटस्थ, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित विदेश नीति अवलम्बन गरिरहेको छ। हामी आफ्ना राष्ट्रिय हितबाट गाइडेड हुन्छौँ। कुन देशले के भन्छ या कुन देशको प्राथमिकता के छ, त्यो उहाँहरूको कुरा हो, उहाँहरूले आफ्नो राष्ट्रिय हितको दृष्टिकोणबाट सोच्ने कुरा हो, तर हामीले हेर्दाखेरि हाम्रो निम्ति जे सबभन्दा फाइदाजनक छ नेपालको राष्ट्रिय हितका लागि, हामी त्यो ढङ्गले अगाडि बढ्छौँ र हामी त्यही सन्तुलनका साथै अगाडि बढिरहेका छौँ। विगतमा कतिपय कुराहरू इतिहासले हामीलाई एक किसिमले भारी बोकाइदिएको छ, केही सम्बन्धहरूमा सच्याउनु पर्ने, सुधार गर्नुपर्ने कुराहरू छन्। त्यसका लागि हामीले प्रयासहरू गरिरहेका छौँ। त्यसो गर्दा कुनै अमुक देशसँग सम्बन्ध बिग्रियो कि भन्ने खालका बुझाइहरू हामी कसैले पनि राख्नु हुँदैन। इतिहासले बोकाइदिएका बोझाहरूलाई बाट आफूलाई मुक्त गरेर मात्रै, ती बिझाउने विषयहरूलाई चाहिँ समाधान गरेर मात्रै सम्बन्धहरू प्रगाढ बन्न सक्छन्, विश्वासमाथि आधारित बन्न सक्छन्। र मूल कुरा चाहिँ सम्बन्धको मुख्य आधार भनेको सार्वभौम समानताको हुनुपर्छ। संसारका सबै देशहरू धनी गरिब, ठुला साना, शक्तिशाली अथवा कमजोर, सबै देशहरू चाहिँ बराबर हुन् सार्वभौम सत्ताको हिसाबले। त्यो सार्वभौम समानता र स्वनिर्णयको अधिकार र हरेक देशले आफ्नो शासन प्रणाली, आफ्नो शासन व्यवस्था आफै छनौट गर्न पाउँछ, त्यसका लागि स्वतन्त्र छ भन्ने कुराको मान्यता र अहस्तक्षेप, यति कुराहरू नै हाम्रो सम्बन्धका आधारहरू बन्नुपर्छ। त्यही सार्वभौम समानताको मान्यतामाथि आधारित भएर हामीले हाम्रा सम्बन्धहरूलाई अगाडि बढाइरहेका छौँ र आगामी दिनमा पनि यसरी नै हामी अगाडि बढ्नेछौँ।
हस्, धेरै धन्यवाद छ मन्त्रीजी, समय आजलाई यति नै रह्यो। रेडियो नेपालसँग समय दिएर कुराकानी गरिदिनुभयो, हार्दिक धन्यवाद छ यहाँलाई। आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी कुराकानी गर्दैथ्यौं परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीसँग। सन्दर्भ, सम्मान्य प्रधानमन्त्रीज्यूले हिजो संयुक्त राष्ट्र संघको 75 महासभालाई गर्नुभएको सम्बोधन र त्यसमा अन्तर्निहित विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।